امام سید سجاد علیہ السلام کی سیرت بیان کرتے ہوئے ایک سوال یہ اٹھایا تھا کہ امام کے موقف میں تبدیلی کی وجہ کیا تھی، یعنی جب امام اسیر ہیں تو کھلے عام دربار میں، بازار میں یزیدی جرائم پہ سے پردہ ہٹا دیا اور عوام کو حقیقت سے آگاہ کیا، لیکن جب امام واپس مدینہ تشریف لائے تو اپنے انقلابی اقدامات کو دعا اور وعظ و نصیحت کے ذریعے انجام دیا. اس کی وجہ کیا تھی؟ اس کی وجہ بیان کی جا چکی ہے، لیکن اس وقت بہت مختصر سی گفتگو آیت اللہ ابراہیم امینی کی بیان کریں گے، جس سے اس کا سوال کا جواب مزید ہمارے سامنے واضح ہو جائے گا. کتاب ہے فضیلتوں کے نمونے، امامت اور ائمہ معصومین علیہم السلام، یہ آیت اللہ ابراہیم امینی کی کتاب ہے. اس سے ان کی گفتگو کا خلاصہ نہایت مختصر کر کے بیان کریں گے کہ وہ یہ لکھتے ہیں کہ حضرت کی یعنی امام سجاد علیہ السلام کی حیات طیبہ کو دو حصوں میں تقسیم کیا جا سکتا ہے، ولادت سے امامت تک، امامت سے شہادت تک. امام سجاد علیہ السلام 10 محرم سن 61 ہجری اپنے بابا کی شہادت کے بعد جب منصب امامت پر فائز ہوئے تو ہر چیز سے پہلے آپ پر دو انتہائی اہم ذمہ داریاں عائد تھیں، اہل حرم اور دیگر شہداء کے گھر والے جو امام کے ساتھ کربلا میں موجود تھے ان کی حفاظت اور ان کو ہر طرح کے خطرات سے بچانا. اور امام نے اپنی پھوپھیوں جناب زینب و ام کلثوم کے ساتھ اس ذمہ داری کو بخوبی انجام دیا. دوسری اہم ذمہ داری امام سجاد علیہ السلام پر یہ تھی کہ امام حسین علیہ السلام کی ذات بابرکت سے دنیا کو روشناس کرائیں، امام کی ذات بابرکت کو دنیا والوں کے سامنے پہچنوائیں، امام کے مقصد کو آگے بڑھائیں، یزید اور اس کے سپاہیوں کے جرائم سنگدلی کا پردہ چاک کریں. یہ بہت اہم کام تھا جو امام کے سید الشہداء کے مقصد کو آگے بڑھانے کے لیے ضروری تھا، اس لیے کہ یزید اور اس کے سپاہیوں کی طرف سے امام حسین علیہ السلام کے اس قیام، کربلا کے اس خونی واقعے کے خلاف ایک پروپیگنڈا کیا جا رہا تھا، اور وہ یہ تھا کہ یزید اور یزیدی پروپیگنڈا کر رہے تھے امام کے خلاف کہ ایسے گویا نعوذ باللہ امام حسین علیہ السلام نے حکومت کے خلاف فساد برپا کیا، بغاوت کی اور امن و امان کی صورتحال کو خراب کیا ہے، لہٰذا امام حسین علیہ السلام کا جو خون ہے وہ خون بہانا حلال ہے، ان کا قتل جائز ہے، نعوذ باللہ استغفر اللہ. یہ پروپیگنڈا ان کی طرف سے تھا، اور جیسا کہ آپ کے علم میں ہے کہ انہوں نے امام کے قتل کو شرعی رنگ دینے کے لیے قاضی شرع سے مدد لی تھی، فتویٰ لے لیا تھا، اور اس دین فروش نے بھی جو ہے وہ اپنے دین کا سودا کر لیا تھا، مال دنیا کی خاطر اس نے یہ فتویٰ دے بھی دیا تھا. بہرحال تو اس پروپیگنڈے سے یزیدیوں کا مقصد یہ تھا کہ وہ اس طرح اپنے جرائم پہ پردہ ڈال دیں اور لوگوں کی رائے اپنے حق میں کر لیں تاکہ یزید کے خلاف کہیں سے کوئی احتجاج برپا نہ ہو سکے. اور دوسرا کام یزیدیوں کا یہ تھا، ان کی کوشش یہ تھی کہ جتنی جلدی ہو سکے اس واقعے پہ پردہ ڈال دیں تاکہ اس کی صحیح اطلاعات کسی کو نہ مل سکیں. یہ ایک بڑا غور طلب نقطہ ہے کہ کربلا کا واقعہ بیابان میں برپا ہوا، کربلا کا واقعہ صحرا میں واقع ہوا، اور اگر امام سجاد علیہ السلام اور اہل حرم لوگوں کو اسیری کے دوران صحیح صورتحال سے آگاہ نہ کریں تو لوگوں کو تو پتہ ہی نہیں چلے گا کہ اس بیابان میں صحرا میں ہوا کیا تھا. لہٰذا امام سجاد علیہ السلام نے اپنا فریضہ سمجھا کہ کربلا سے کوفے اور کوفے سے شام کے سفر میں ہر مناسب موقع سے فائدہ اٹھائیں اور دشمن کے ظلم و ستم، ان کی سنگدلی کو بے نقاب کریں، اور اپنے بابا کا صحیح تعارف پیش کر کے لوگوں کو امام حسین علیہ السلام کے مقصد سے آشنا کریں، کیونکہ اگر یزید اور اس کے سپاہی اپنے مقصد میں کامیاب ہو جاتے تو امام حسین علیہ السلام اور ان کے اصحاب و انصار کے قیام کا تو مقصد ہی فوت ہو جاتا. امام سجاد علیہ السلام نے جناب زینب ام کلثوم علیہ السلام کی مدد سے اس سفر میں ہر مناسب موقع سے فائدہ اٹھایا، اپنی ذمہ داریوں کو ادا کیا ہے، کوفے اور شام کے لوگوں کے سامنے خطبات دیے، یزید اور ابن زیاد کے دربار میں تقریریں کی، ان کے ظلم و ستم کے خلاف احتجاج کیا، اور امام کی تقریر کا، بیویوں کے خطبات کا اثر یہ تھا کہ کوفے کے لوگ رو رہے تھے، امام کی اہل بیت کی مظلومیت اور ان کے خلاف ہونے والے مظالم کو یاد کر کے روتے، اور امام حسین علیہ السلام کی نصرت میں جو انہوں نے کوتاہی کی تھی उस पर अपनी शर्मिंदगी का इजहार करते, और शाम में भी इसी तरह की सूरत हाल थी, जिसकी वजह से यजीद ने यह किया कि अहले हरम को रिहाई देकर मदीने की तरफ रवाना कर दिया। यजीद और इब्ने ज़ियाद ने जो ये असीर किया था, तो इसका एक मकसद तो ये था कि अहले बैत पे नफ्सियाती दबाव डाला जाए, जबकि अहले बैत किसी नफ्सियाती दबाव में नहीं आए, और उनके साथ जो दीगर शहदा के घरानों के जो बच्चे थे और बीवियाँ थीं, कोई भी खौफज़दा नहीं हुआ और कोई किसी नफ्सियाती दबाव में नहीं आया, सब ने इंतहाई जुर्रत का मुजाहरा किया। दूसरा मकसद इब्ने ज़ियाद और यजीद का ये था कि लोगों पर अपनी हुकूमत का रोब और वहशत मुसल्लत करना, ताकि बनी उमैया के ख़िलाफ़ कहीं से कोई आवाज़ उठने ना पाए, सबकी आवाज़ों को दबा दिया जाए। और इमाम सज्जाद अलैहिस्सलाम और जनाबे ज़ैनब सलामुल्लाह अलैहा के ज़रिए इस सफ़र में जो उन्होंने जो तकारीर की और जो खुतबात इरशाद फरमाए, तो यजीद और इब्ने ज़ियाद की साजिशों को उन्होंने नाकाम बना डाला और इसका असर उल्टा कर दिया। यानी ये जो असीरी थी, खुद असीर करने वालों के लिए रुसवाई का ज़रिया बन गई। इमाम मदीने वापस तशरीफ़ लाते हैं और फ़राइज़ इमामत की अंजामदही में मसरूफ़ हो जाते हैं। उसके साथ साथ जो है, इमाम की एक ज़िम्मेदारी यह है कि अहले बैत और शहदा के घर वालों की हिफाजत और बेसरपरस्त अफराद की किफ़ालत करें, और इसके अलावा एक ज़िम्मेदारी यह है कि आशूरा के दिलखराश वाक़े को और अपनी असीरी के दौरान पेश आने वाले वाक़यात को लोगों तक पहुँचाएँ, लोगों को आगाह करें, और हर वक्त और हर मुनासिब मौके पर आप तमाम शहदा को और ख़ुसूसन अपने बाबा को याद करके गिरिया फरमाते, लोगों के सामने आशूर के मसाइब बयान फरमाते थे इमाम सज्जाद अलैहिस्सलाम। और जब आप पानी पीना चाहते, तो इतना गिरिया फरमाते कि आपकी चश्मे मुबारक से जो आंसू रवां होते, वो पानी के प्याले में गिरते थे। और जब आपसे इस बेकरारी के बारे में सवाल किया जाता, तो फरमाते, कैसे गिरिया ना करूं जब मेरे बाबा को प्यासा मार डाला गया और जो पानी जंगल के हैवानों तक के लिए मुबाह था, उनको नसीब ना हुआ। इमाम सज्जाद अलैहिस्सलाम की गिरिया उजारी और नौहा और मातम का मकसद सिर्फ आज़ादारी नहीं था, बल्कि आपका ये अमल बनी उमैया के जुल्म सितम के ख़िलाफ़ एक तरह का एहतजाज था, उनके सिया कारनामों का पर्दा फाश करना था। इमाम सज्जाद अलैहिस्सलाम की एक और अहम ज़िम्मेदारी इस्लामी हुकूमत का क़याम और माशरे को इस्लामी कवानीन के मुताबिक ढालना था। हुकूमत का क़याम और माशरे के उमूर की देखभाल इमामत की एक अहम ज़िम्मेदारी होती है। इसके अलावा इमाम की ज़िम्मेदारी इस्लामी अहकाम और क़वानीन का निफाज और इस्लामी तालीमात से लोगों को आशना करना, आगाह करना था। और बनी उमैया की हुकूमत के तरफ से जो ज़िम्मेदार अफराद थे, जिनको आप साहिबान इक्तदार कह लें, उनकी तरफ से मौलाए कायनात पर झूठे इल्ज़ाम लगाकर आप पर नाउज़ुबिल्लाह सुब्बो शितम किया जाता था, और अहले बैत पैगंबर के अहले बैत के ख़िलाफ़ लोगों के जहन को ख़राब करते थे ये बनी उमैया। और इसके साथ साथ ये अहले बैत के शियों पर, उनके मुहिब्बों पर, उनके हामियों पर बड़ी नज़र रखते थे, गहरी नज़र रखते थे, और ये नहीं चाहते थे कि कोई भी अहले बैत के घराने में आमदोरफ्त रखे और अहले बैत से अहादीसें बयान ना की जाएँ, कोई अहले बैत की मदह सराई ना करे, अगर कोई ऐसा करता तो उसको मुख्तलिफ़ किस्म की सज़ाओं का सामना करता। ऐसे हालात में किसकी हिम्मत थी कि इमाम सज्जाद अलैहिस्सलाम की खिदमत में इल्म हासिल करने के लिए हाजिर होता, और किस तरह आप अपनी तालीमात लोगों के दरमियान आम करते। लेकिन इन तमाम रुकावटों के बावजूद इमाम ने हर मुनासिब मौके से फ़ायदा उठाया और हत्तुल इम्कान अपनी तालीमात यानी इस्लाम की तालीमात से लोगों को आगाह फरमाया। और इसकी तफसीलात जो है, वो हम बयान कर चुके हैं और मज़ीद बयान कर रहे हैं।